उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले गएको सातादेखि नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन शुरू गरेका छौं। आज यसै उपन्यासको दोस्रो श्रृंखला लिएर आइपुगेका छौं। आजको यो श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 36 बाट। उहाँको व्यङ्ग्यात्मक बोलीको करुणाप्रति उपेक्षाको भाव देखाउँदै बोले, सरकार मलाई लज्जित नपारी बक्सियोस्, यो मलम लगाउने बेला होइन, मैले हजुरको व्यङ्ग्यात्मक भाषा बुझिसकेँ, हजुर सम्हाली बक्सियोस्, यो अत्यन्त कच्चा सोचाइ हो, मबाट यो काम हुन सक्दैन। अस्ति मालिस गर्दा त तिमीलाई कुनै लज्जाको डर भएन, तिम्रो हातहरू मेरो शरीरमा खुबै रमाइ रमाइ दौडिएका थिए, तर अहिले किन नि? सरकार, खुला चौरमा गरिएको सेवा र व्यवहार खुल्लै हुन्छ, सबैको नजर पर्ने भएकोले त्यहाँ उत्तेजना आउनै सक्दैन, त्यो मेरो कर्तव्य थियो, तर एकान्तको स्पर्शले हामीहरू दुवैजना उत्तेजित हुन सक्छौँ, यदि त्यो उत्तेजना नियन्त्रण बाहिर गयो भने मेरो मात्र होइन हजुरको समेत सर्वनाश हुन्छ। हजुर अति नै आवेशमा विभक्सेको छ, मैले थाहा पाइसकेँ, कता हजुरको युवराजको मान सम्मान, कता राजदरबारको मर्यादा, सबै प्रतिष्ठा धुजा धुजा भएर माटोमा मिल्दछन्। यो एकान्तमा मलाई उत्तेजना आउने काम गर्न बाध्य नपारिबक्सियोस्, यस्तो घृणित काम गर्न म सक्दिनँ। तर पनि उहाँको कामाक्ष यथास्थानमा आउन सकेन, झन् नजिकै आई बक्स्यो, शिथिल आँखाले हेर्दै मेरा हातहरू समाति बक्स्यो र राग भावले बोली बक्स्यो, गीता तिम्रो मन जितेर नै यो अनुरोध गरेको, तिमीसँग चित्त पनि मिल्यो, आँट पनि आयो, तर तिमीबाट यस्तो प्रतिवाद होला भन्ने विश्वासै थिएन, नत्र दरबारमा अरू पनि केटीहरू छन्, सेविकाहरू छन्, तिनीहरूसँग पनि यो अनुरोध लिएर जान सक्थ्यौ होला, तिनीहरूको अगाडि पनि आसक्त हुन्थ्यौ होला, तर तिम्रो विश्वासले नै मलाई जित्यो, तिमीसँग नै मेरो आत्माले स्वीकार गर्यो, कमसेकम एकपटकलाई त मेरो वचन राखिदेऊ, फेरि तिमीले सुरुमा नै मलाई अलिकति सङ्केत नदिएको भए, नजिस्काएको भए यतिसम्म आउने मेरो आँटै हुन्थेन। सङ्केत? कस्तो सङ्केत? कहिले? त्यस्तो केही गरेको जस्तो लाग्दैन, उहाँको आरोपले मलाई झन् ठुलो भयावहमा धकेलिदियो, आफूप्रति लाग्ने काल्पनिक लाञ्छनाप्रति म भयभीत हुन थालेँ। धेरै बेरको सम्झनापछि मलाई त्यही घटनाको याद आयो जहाँ मैले उहाँको गोडा छामछुम गरिदिएको थिएँ, मिचिदिएको थिएँ, महेन्द्र सरकारले त्यसैलाई जिस्केको ठानी बक्सेको रहेछ। फेरि कुरो दोहोऱ्याउँदै बोले, सरकार त्यो त मेरो कर्तव्य थियो, ज्ञान थियो, हामीहरू राजा महाराजा युवराजको सेवा र टहलको लागि नै दरबारमा छौँ, त्यो हाम्रो काम हो, हामीहरूले तलब खाएका छौँ, त्यो हाम्रो जागिर हो, तर सरकारको सोचाइ अर्कोतिर गएछ, मैले त्यस्तो हजुरलाई जिस्काउने काम केही गरेको छैन। केही बेर कोठा चकमन्न भयो, उहाँबाट कुनै त्यस्तो पशुवृत्ति देखा परेन, साथै उहाँका जडपन खुम्ची बस्न बाध्य भयो, सम्भवतः उहाँले केही हरेस खाएको अनुभव गरेँ मैले, मलाई केही शान्ति मिल्यो र केही पर सरेर बसेँ, तर क्षणिक भरको लागि उहाँको उत्तेजना शिथिल भए पनि जमर्को अझै सेलाएको रहेनछ, आशा अझै बाँकी रहेछ। उहाँ फेरि मेरो नजिक आइबक्स्यो र कामुक लयमा साउतीको स्वर निकाल्दै बोली बक्स्यो, हेर त्यो दिनदेखि मेरो मानसिकतामा निकै उथलपुथल भएको छ, म नियन्त्रित हुने स्थितिमा आउन सकिनँ, धेरै कोसिस गरेँ, कसैले रोग सल्काइदिएको जस्तो भयो, अब यो तनाव तिमी बिना अरू कसैले सम्हाल्न सक्ने स्थितिमा छैन, मेरो होसवासै तिमीमा नै छ, यो तनाव लिएर कति दिन बस्छौ? सरकार यो उमेर नै यस्तो हो, म पछाडि हट्दै सम्झाउन थालेँ, सुसुप्त बसेका काम बासना यही बेलामा खलबलिन खोज्छ, यो बेलामा आफू निर्लज्ज भएको आफैलाई थाहा हुँदैन, तर यसको नियन्त्रण आफूले नै गर्नुपर्छ, छाडा छाड्नु हुँदैन, बसमा राख्यो भने मात्रै होस घुम्न पाउँदैन, हजुर यो देशको युवराज, भोलिको राजा, म दरबारको नोकर्नी, जुठो भाँडा माझ्ने र कोठा बढार्ने, यो प्रस्ताव लिएर म कहाँ आउनु नै हजुरलाई हीनता बोध हुनुपर्ने, लाज लाग्नुपर्ने, विवेकले काम गरी बक्सियोस्, यसैमा हजुर र मेरो दुवैको लागि राम्रो हुन्छ, इज्जत हुन्छ। मेरो आदर्शवादी बनाइले केही बेर टोलाएर केही सोचेको जस्तो गरे पनि उहाँको उम्लेको बास्ना सेलाउन सकेन, केही बेर थामिएर बसेको जस्तो लागेको थियो तर बटारिन थालिहाल्यो, उहाँ आफ्नो पहिलेदेखिको उद्दण्ड स्वभाव देखाउँदै मेरो नजिकै आइबक्स्यो, आतंकको अगाडि मेरो के नै शक्ति थियो र कि रुनु कि समर्पण, तर मैले सुरुमा रुवाईलाई अघि सारेँ, साथै विद्रोह पनि देखाउन थालेँ, करुणा र धम्काई एकैसाथ हुन गए, सरकार आफूभन्दा निम्न स्तरको व्यक्तिसँग सम्बन्ध राख्दा इज्जतको पनि विचार पुर्याउनुपर्छ। म त खल्लीबल्लै गर्दै डाँको छोडेर रुन पनि सक्छु, हारगुहार गरेर झ्यालडोका खोल्न पनि सक्छु। यो कुरा बुबा मोबाइल थाहा पाइबक्स्यो भने के भनिबक्सेला? अझ नोकर चाकर इष्टमित्रले के सोच्लान्? हजुर भोलि कसरी मुख देखाएर बाहिर निक्लिबक्सिन्छ? तर खल्लीबल्ली गर्दै हल्ला गर्ने मेरो ताकत के आउँथ्यो र? हारगुहार गर्दै के चिच्याउँथ्यो र? महेन्द्र सरकारलाई पनि इज्जतको डर रहेछ। एकातिर त्यो छेपको वातावरण, अर्कोतिर घृणा। महेन्द्र सरकारको मानसिकता नराम्रोसँग थच्चिन कर लाग्यो। सायद उहाँलाई अपमानले थर्काएको थियो होला, साथै इज्जतले पनि। अघिसम्मका उहाँका विनाशका दाँतहरू शान्त देखिए, उग्र स्वभाव गलेको जस्तो लाग्यो। उहाँ नजिकैको कुर्सीमा थचक्क बसिबक्स्यो र फुलुकको मतिर हेरिबक्स्यो। उहाँको अनुहार पहेँलो थियो भने आँखी भमा ओझेलपन। उहाँ कुर्सीमा थचक्क बसेको देख्दा मलाई लागेको थियो उहाँबाट धम्कीपूर्ण आवेश आउन सक्छ, नराम्रो वचनहरू मैले सुन्नुपर्छ। तर उहाँमा यस्तो नीच स्वभाव देखिएन, कुनै क्रोधको सामना गर्नु परेन। मेरो साहस बढ्दै गयो। कोठाभित्रको चकमनतालाई चिर्दै फेरि बोले, सरकार हजुर राजाको छोरो, त्यो दिन अवश्य आउँछ, हजुरको मनोकांक्षाहरू सबै पुरा हुन्छन्। साधारण जनताको छोराछोरीको त यस्ता कामना पुरा भएको छ, संसार चलेको छ भने हजुर त राजदरबारिया, हजुरलाई के नपुग्दो छ र म जस्तै नोकर्नी, त्यसमा पनि बढी उमेरकीसँग रमाइलो गर्न चाहिबक्सेको। इज्जत तपाईँकै जान्छ, यस्तो प्रस्ताव आइन्दा म कहाँ आयो भने मलाई सही हुने छैन। आफ्नो इज्जत आफ्नो मान आफैले राख्यो भने मात्र अर्काले आँखा लगाउने बाटो पाउँदैन। केही बेरसम्म उहाँले मेरो कुरा घोसेमुटु लगाएर सुनिबक्स्यो र फुत्त अर्को ढोकाबाट बाहिर गइबक्स्यो। म पनि आफ्नो कोठातिर आएँ। वर्षा ऋतुको त्यो व्याकुताको ट्यार ट्यार आवाज, बादलको बेला बेलाको गड्याङगुडुङ सन्तरास, अनि झरीले बोट बिरुवामा बत्ताएको अत्यास लाग्दो वातावरण। नेपालमा मनसुन सुरु भइसकेको थियो, पानी नपरेको रातै हुन्थेन, साँझ परेपछि छरछिमेका चकमन्न भइहाल्थ्यो, मान्छेको चहलपहल हुँदै हुन्थेन। त्यो दिन म पनि सुत्ने तर्खरमा थिएँ, तर मेरा रातहरू सहज थिएनन्। ओछ्यानमा पल्टिहाले पनि निद्राको सट्टा गहिरो भावुकताले लखेटेको हुन्थ्यो। म विवेक गुमाएकी जस्तै हुन्थेँ। मलाई तर्कना गर्ने र पक्ष विपक्षको विक्षिप्तताले आक्रान्त गरेका थिए। मलाई मेरो कालीलाग्दो भविष्यको चिन्ता थियो। अझ दिउँसो महेन्द्र सरकारको सानो छायाले पनि त्यो रातभरि उराट लाग्दो बनाइदिएको थियो। मलाई बारम्बार त्यही पुरानो प्रश्नका मुकाबला गर्नुपर्थ्यो, त्यही पुरानो गाउँ उप्केर आउँथ्यो। अबका दिनहरूमा कसरी समन्वय ल्याउने? मेरो तकदिर यात्राले मलाई कहाँसम्म लैजान्छ? म ओछ्यान मिलाएर खाटमा के पल्टेको मात्र थिएँ, बाहिर कसैले मेरो ढोकामा ढकढक गरेर सानो सङ्केत दियो, तर मैले तत्काल ढोका खोल्ने आँट गरिनँ। को आएको होला? वर्षायामको मुसलधारी झरी अनि निष्पट्ट अन्धकार बीच, यति राति यस्तो अन्धकारमा को होला? मेरो सोचाइ गहिरो बन्दै गयो। एक कुमारी दिदी होलिन् र? होइन, किन आउँथिन् यति राति यस्तो भियलमा? प्याउली पनि पक्कै होइन। आज मामाको घर जान्छु भनेर दिउँसै छुट्टी लिएर गएकी थिए, आज उतैको बास छ। को होला त्यति बेला? म सोच्दै थिएँ, फेरि मन्द गतिले बज्यो ढकटक ढकटक। अब नहेरी भएन। म सुस्तरी ढोकातिर गएँ र बिस्तारै ढोका खोलेँ। एउटा हातमा पानी तर्किँदै गरेको छाता, अर्को हातमा पिलपिले उज्यालो लिएको एउटा पुरुष आकृति मेरो अगाडि ठेङ्ग उभिएको देखेँ। मलाई देख्नासाथ त्यो आकृतिले एउटा निर्लप्ता हाँसो फिस्स मतिर फ्याँक्यो र गाह्रो मान्दै अलिकति अगाडि बढ्यो। केही बेरपछि मेरो आँखाहरू प्रष्ट भए। त्यो आकृति महेन्द्र सरकारको थियो। म झसङ्ग भएँ। यति राति किन सरकार, के काम पर्यो? मैले सुरुमै हडबडाउँदै सोधेँ, तर मेरो प्रश्न सहज भएर पनि त्यस बेलाको परिवेशमा उहाँको चेतना शून्य दिमागबाट उत्तर सहजसँग आउन सकेन। सम्भवतः उहाँको आँट अझै तिखारिएको नहुनसक्छ। मेरो उत्तर नदी भिजेको कपाललाई हातले यताउति मिलाइसकेपछि एकै क्षणको लागि टाउको बिस्तारै हल्लाइ बक्सियो। हुन त म दिउँसो नै एउटा गुप्त प्रेरणाबाट आन्दोलित थिएँ। मलाई नयाँ शक्तिको आवश्यकता महसुस भएको थियो। महेन्द्र सरकारले मलाई एउटा धमिलो चेतावनी दिइबक्सेको थियो। उहाँ मेरो कोठामा आउने सङ्केत थियो, तर त्यो मुसलधारे पानी, निष्पट्ट अन्धकार रात, त्यस्तो हत्ते गरेर पानीमा भिज्दै आइबक्सेला भन्ने सपनामा पनि सोचेकी थिइनँ। अझ त्यति बेला नै मेरा क्रोधित आँखाबाट मेरो तिरस्कार बुझ्नु पर्थ्यो। मलाई त्यति बेलाको प्रयास नै मन परेको थिएन। पछि म यसो एकान्तमा सम्झने गर्छु, त्यो अवस्थामा पुरुषहरू न क्रोधको भाषा बुझ्न सक्दा रहेछन् न चुनौतीको, उनीहरूको मति भ्रष्ट भइसकेको हुँदो रहेछ। सरकार, एउटा सुसारेको कोठामा युवराज जस्तो व्यक्तिको उपस्थिति पटक्कै मिल्दो छैन। अरूले देखे भने के भन्लान्? हजुर अहिले फर्किबक्सियोस्, अझ यति राति। मैले पल्याकपुलक हेर्दै विनित स्वरमा उहाँलाई आदेश गरेँ, हिँडिहाली बक्सियोस्। तर उहाँको मुखमण्डलमा न पश्चातापको कुनै झल्को आयो, न कसुरको कुनै ग्लानी। बरु मलाई बिस्तारै घचेटेर कोठाभित्र पसि बक्सियो। उहाँको श्वास र आँखाको नजरले पहिले नै कामुकताको तेजलाई केन्द्रित गरेको थियो। फेरि अहिले मलाई नै घचेटेर मेरो कोठामा बलजफ्ती पस्नुमा मैले जघन्य मुकाबिलाको सङ्केत पाएँ। मैले निकै होसियार हुँदै उहाँतिर पुनः पुलुक्क फहरेँ। उहाँको कामबत्ती चेहरा र कामाक्षा मत्थर हुने सङ्केत थिएन। कोठाभित्र पसिसकेपछि केही बेर कोठाको बीच खण्डमा उभिएर कौतहलपूर्ण आँखाहरू डुलाइसकेपछि मेरो नजिकै आएर सुस्तरी बोली बक्स्यो, तिमीमा किन हटाउन सकेन? तिमीलाई कति सङ्केत दिइसकेँ। नारी भएर नारीको लक्षण देखाउन सक्ने एउटा कौशल हो, क्षमता हो। तिमी नारी बन्ने कोसिस गर, आफूसँग भएको नारीत्व बाहिर निकाल्न त्यति गाह्रो हुनु नपर्ने। सरकार, यसलाई कसरी नारीत्व बनाऊ? हजुरलाई कसरी यसको लक्षण देखाऊ? लुकी लुकी भागी भागी कसरी नारीत्वको प्रादुर्भाव हुन सक्ने रहेछ र? नारीत्व देख्न र त्यसको अनुभव गर्न पुरुष भएर आउनुपर्छ। हजुरको यसमा अझै उमेर भएको छैन। यो उमेरको नारीत्वको स्वादले क्षणभरको मिठास पाउन सके पनि त्यसले ठुलो पहाड भिराएर पठाइदिन्छ। लिउँ कि छाडौँ? यसले मलाई समेत अप्ठ्यारोमा पार्छ। उमेरको कुरा उठ्नासाथ महेन्द्र सरकारको मुखाकृति नराम्रोसँग बिग्रियो। आफूलाई पूर्ण वयस्क ठान्दै नारीत्वको स्वाद लिन तम्तव्याएर व्यक्तिलाई उमेरको तगारो लागेपछि हीनताबोध अवश्य भयो। त्यति मात्र नभई शारीरिक र मानसिक परिवर्तनसँग आउने कौतूहलले पनि नियन्त्रण बाहिर लगेको हुनसक्छ। मेरो बाख्यलाई बिचैमा रोकेर आफ्नो सर्टको टाँक फुकाल्दै मेरो नजिक आइबक्स्यो र आवेगपूर्ण बोलीमा बोली बक्स्यो, उमेर नभएको भए म यहाँ किन आउँथेँ? यो उमेर उमेर भनिरहँदा तिमीले तिरस्कारको बाहना अगाडि सारेको जस्तो लाग्छ। उमेरले नै चाहनाको खोजी गर्ने भए त म यहाँ आएँ। उमेरपछि चाहना स्वत देखा पर्ने वस्तुहरू हुन्। उहाँको बोली सुनेपछि मैले बिस्तारै आँखा झुकाएँ। वास्तवमा उमेर र चाहनाहरू एकापसमा ठेलिँदै आउने तत्त्वहरू हुन्। तिनका चेष्टा नै अनुरागमा बदलिसकेको हुन्छ। तर कोही व्यक्तिले त्यसलाई हदभन्दा बाहिर टाउको उठाउन दिएको हुँदैन भने कसैले यसलाई नियन्त्रण गर्न सक्छ। महेन्द्र सरकारले यसलाई नियन्त्रणमा लिन सकिभएको छैन। मैले टाउको झुकाउँदै भुइँतिर हेरी बोलेँ, तर पनि सरकार, हजुरलाई म नारीत्व देखाउने लायकको छैन। कहाँ हजुर देशको युवराज, बोलीको राजा, म कहाँकी दरबारकी नोकर्नी, हजुरको भाँडा बर्तन, लुगा कपडा सफा गर्ने, मलाई त हजुरलाई देख्दा लाज लागिरहेको छ, दकस लागिरहेको छ। मेरा करुणामय शब्दहरूले पनि महेन्द्र सरकारको कामाक्षा व्यक्तित्वलाई झार्न सकेन। उहाँ हद हुँदै अगाडि बढिबक्स्यो र खाटमा बसिबक्स्यो। दकस र डर मान्नुपर्ने कुनै कुरै छैन। दकस र डर त्यसलाई हुन्छ जसको आत्मशक्ति कमजोर छ र जसले अपराध गरेको छ। आखिर हामीहरूले त्यस्तो ज्यानै जाने अपराध के नै गर्न लागेका छौँ र? यो त सर्वमान्य परिधिभित्रकै सामान्य चलन हो। यहाँ मानव जातिले आफ्नो अस्तित्व खोजिरहेको हुन्छ। यसबाट एक आपसमा आफ्नो आफ्नो अभिलाषा पुरा गरिन्छन्। स्वादको अनुभूति पनि यो संसारकै रीत हो। त्यसैले तिमीले पनि आफ्नो उत्साहलाई परिमार्जित गर्न सङ्कोच मान्नु पर्दैन। यसबाट हामीहरू दुवैको मनोकामना पुरा हुन्छन्। दुवैलाई नयाँ अनुभव हुन्छ। अझ देशको युवराजको पुरै शरीर तिम्रो कोठामा उभिएको बेला तिमीमा गौरवको वर्षा हुनुपर्ने, आनन्द लाग्नुपर्ने, कमण्डले फुल्नुपर्ने, यसको स्वाद लिने कोसिस गर। उहाँका शब्दहरू निकै गहकिला थिए। उहाँको आकृति उज्यालो थियो, तर मेरो ओठ तालु सुक्दै गयो। म के गरौँ कसो गरौँ मैले केही सोच्नै सकिनँ। मेरो शरीरको नसा नसाबाट पसिना छुट्न थाल्यो। म दुई तिन पाइला बिस्तारै अगाडि बढेर सुकेको घाँटी भिजाउन पाँचातिर गएँ। रुखको स्वरमा बोले, मेरो कुनै मनोकामना नै छैन, मलाई नयाँ अनुभव पनि चाहिएको छैन, म कुनै स्वाद दिन चाहन्न। पानी पिउन मात्र लागेको थिएँ, महेन्द्र सरकार पनि मलाई पछ्याउँदै त्यहीँ देखा परिवक्ष्यो। कतिसम्मको निर्लज्जता, कतिसम्मको लिप्त। सुरुमा मलाई जति जति दकस र निर्यताले समातेको थियो, तर अहिले महेन्द्र सरकारको पाइलै पछि पछ्याउने साहस। मैले बुझेँ कि महिलावर्गले आफ्नो जवानीको प्रवाहलाई जतिसुकै संरक्षण र सुरक्षित राख्न खोजे पनि बासनाको आँखा लागेको छ भने त्यहाँ जीवन भत्ताभङ्ग हुन केही न्यू चाहिँदैन। आफ्नै अगाडि आफ्नो विनाशको दृश्य देख्न थालेँ। त्यसरी मैले डराई डराई सोधेँ, मलाई पछि केही अप्ठ्यारो त पर्दैन? मेरो यो सोधाइले उहाँको साहस झन् ह्वात्तै बढ्यो। हुन त मेरो सोधाइ आतंकबाट बस्न गरिएको एउटा याचना थियो, तर उहाँले यसलाई सहमतिको रूपमा देखिबक्सेछ। एकाएक बढेको उत्साह भएर होला उहाँको अनुहारमा तेजिलो प्रतिबिम्ब चम्कियो भने ओठहरू रसिला भए। अप्ठ्यारो? के को अप्ठ्यारो? तिमीलाई अप्ठ्यारो पर्ने काम म गरौँला र? होइन भने म घरिघरि किन धाइरहन्थेँ? ती अप्ठ्याराको चिन्तै नगर, म सबै आफै जिम्मा लिन्छु। उहाँको मुखबाट निर्धक्कसँग निस्केका दृढ आवाजहरू मेरा कानमा परे पनि मेरा उदासीन र नैराश्यता कम हुन सकेन। यसले मलाई झन् यता न उताको सङ्घारमा उभ्याइदियो। रोउँ, कराउँ वा भागौँ वा समर्पण गरौँ, मबाट धेरै बेर कुनै जवाफ आउन सकेन। कोठा निस्तब्धता र चकमन्न भयो। एउटी अबला नारी त्यसमाथि उनैको नुनमा त्यहाँसम्म आएकी, के म बाँच्न सकौँली? मलाई मेरै प्रश्नले रिङ्गटा लाग्न थाल्यो। हातखुट्टा कमजोर भए, आँखा तिरमिराए। खाटको छेउमा टुसुक्क बसेँ। महेन्द्र सरकारतिर पुलुक्क हेरेँ। उहाँको अनुहार कामुकताले रातो भएर बलिरहेको थियो भने श्वासमा कौतूहल। उहाँको त्यो प्रचण्ड बेगले मेरो मुटुको ढुकढुकी झन् बेगले चल्न थाल्यो। म टाउको भित्तापट्टि फर्काएर बसेँ। मेरो अतालिएको परिस्थितिमा उहाँको निमेषभर पछुतोको अनुभव भएर होला मेरो नजिकै आइबक्स्यो र चित्त शान्तिको आज्ञाकारी बन्न खोजिबक्स्यो। त्यो कुरामा तिमीले धन्दै मान्नु पर्दैन, सबै जिम्मा मैले नै लिने भएपछि। देशको युवराजको कतिको क्षमता हुन्छ भने तिमीलाई थाहै छ। झन् मेरो सम्बन्धले तिमी कहाँसम्म पुग्छौ, तिमीलाई यसको ज्ञान छ? मलाई थाहा थियो जन्मजातको रगत महेन्द्र सरकारका नसामा बगेको छ। त्यो रगतमा मिसिएको काम बासनाको क्रूरताले न त इज्जतको परिधिमा बस्न रुचाउँछ, न त त्यसले बिन्ती भावको मूल्य नै चिनेको छ। मैले फेरि निरीह भाषामा आफ्नो उकुस मुकुस बाहिर ल्याएँ। सरकार, सबै लोग्ने मानिसहरू यस्तो बेलामा यस्तै भाषा बोल्छन्। सर्वस्व नै त्याग गरिदिन्छु भन्छन्, तिम्रो लागि चन्द्रमा टिप्छु भन्छन्। यति बेला पुरुषको नजरमा न वर्तमान हुन्छ न भविष्य, उनीहरूको आँखा केवल नारीको जवानीमा गढेको हुन्छ। अन्धो चेतनाले सबै शक्ति खिचेकोले सोच्ने क्षमता हुँदैन। त्यसैले त्यस्तो बेलाको प्रतिज्ञालाई कसरी विश्वास गरौँ? मलाई यो संस्कारको कवचमा नपारी बक्सियोस्, म यसमा समर्थ छैन। मैले धेरै कुराहरू एकैपल्टमा भने। यति विघ्न भविष्य देखाइसकेपछि पनि उहाँको अनुहारमा अफसोसको कुनै गन्ध आउनु त कता हो कता, एउटा सानो सहानुभूतिसम्म चुइन सकेन। त्यति बेला उहाँको तन मन दुवै विक्षिप्त थिए। उहाँको चेतना मेरै जवानीको प्यासमा गढेका थिए भने श्वास मसँग नै समायोजन हुन खोजिरहेको थियो। उहाँका आँखाहरू कोमल थिए। त्यति बेला बाहिर कोही मान्छेहरू गफ गरेको सुनियो। दुईजना लोग्ने मान्छे र आइमाई कुरा गर्दै हिँडिरहेका थिए। पानीको बेगलाई जित्ने उनीहरूको हल्ला चर्को थियो। को हुन् तिनीहरू? एक्कासी महेन्द्र सरकारको दबेको स्वरफुत्त बाहिर आयो। म केही बोलिनँ, उहाँको अनुहारलाई निहालिरहेँ। मसँग उत्तर पनि थिएन, तर उहाँलाई कायरताले छोपिसकेको रहेछ। फेरि हतारिँदै बोली बक्सियो, तिनीहरू यहीँ आउँछन्, कता लुकौँ? खाटामुनि? म बिस्तारै मुस्कुराएँ, तर मेरो मुस्कुराहट रमाइलोको लागि थिएन। त्यसमा बचाउको सङ्केत पनि थिएन। यो त एउटा हिंताबोधको अभिप्राय थियो, जुन हिंताबोधमा राजा महाराजाले देखाउने गरेका फोस्रा ढोङ थियो। अघि पछि चाहिँ दास दासीसँग बोल्दा पनि आफू घट्छु भन्ने डर, तर अहिले तिनै दासीको फरियामा लुक्न पनि उनीहरूलाई कुनै शरमै छैन, लाजै छैन। मलाई महेन्द्र सरकारको निर्लज्जताले असहाय बनाएको थियो, तर पनि त्यसलाई बिर्सेर उहाँलाई भरोसा दिँदै बोले, किन आउँथे? आउँदैनन् तिनीहरू। त्यति बेला महेन्द्र सरकारको अनुहार अध्ययन गरे। उहाँको अनुहार रगत बगेको जस्तो रातो थियो भने डरले मुटुको बढ्दो ढुकढुकी। कहाँ गयो अघिसम्मको सिम्म जस्तो गर्जन? कहाँ गयो धन सम्पत्तिको तुजुक? किन सेलाए उहाँका हातहरू? म प्रश्न गर्न थालेँ। उहाँलाई डर थियो वा लाज? दकस थियो वा इज्जत। मान्छेहरूको त्यो गफको हल्ला केही टाढा पुग्यो, उनीहरू अगाडि बढ्दै गए। केही बेरपछि फेरि महेन्द्र सरकारको मात उठ्दै आयो। उहाँ पुरानो सिलसिलालाई जोड्दै मेरो नजिकै आएर बोल्न थाली बक्स्यो। तिम्रो लागि म के गरौँ? तिम्रा चाहना के छन्? तर तिमी बिना यो जिन्दगी कसरी सार्थक होला? तिमी बिना एकछिन पनि बस्न सक्दिन। तिमीलाई रानी बन्ने इच्छा छैन? बोल्दा बोल्दै उहाँका आँखाहरू निकै रसिला देखिए। उहाँको वाक्य अधुरो बन्दै गयो। उहाँ लसिँदै मतिर टाँसिन आइबक्स्यो। म केही बोलिनँ। मेरा हातगोडा पाखुराहरू लल्याक लुलुक भए। मेरो शरीर गल्दै गयो। नारीको शक्ति भने पनि कमजोरी भने पनि एउटै हो। त्यो शक्ति ठाउँमा प्रहार भयो भने ठुला ठुला महाराजा राजादेखि धनाढ्यहरू समेतको चोरीफुरी एउटै डल्लो भएर गुजमुजिन सक्छ। नारीको कमजोरी पनि त्यही हो। उनीहरू चुपचाप शिथिल हुन्छन्। भविष्य अन्धकार खाल्डोमा फस्न पनि सक्छ। म आफ्नो शक्ति प्रदर्शन गर्दै महेन्द्र सरकारको रवाफलाई टुक्रा टुक्रा पनि पार्न सक्थेँ। महेन्द्र सरकारलाई तत्काल फर्काउन सक्थेँ। ठुला ठुला चाहनाहरू अगाडि राख्दै उहाँलाई रित्तै पार्न सक्थेँ। तर मलाई त्यो निर्घृणी बुद्धि आएन। महेन्द्र सरकारको निर्लजताले मलाई समेत कमजोर बनायो। मेरो मुटुको ढुकढुक बढ्दै गयो। म अज्ञात प्रश्नमा हराएँ। महेन्द्र सरकारको काम बास्न जान्दा जाँदै पनि भोलिको पीडादायी दिन सम्झेर मलाई आफ्नो कोठामा बलिरहेको बत्ती आफैले निभाउन विवश बनायो। मैले कोठाको बत्ती झ्याप पनि लाएँ। कोठामा फेरि अर्को निस्तब्धताले कालो भएर झपक्क ढाक्यो। मैले मेरो नारीत्व महेन्द्र सरकारलाई समर्पण गरेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको वाचन नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेजिट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरङ्ग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानीको वाचन सुन्दैछौ। अब यसको बाँकी अंश वाचन सुनौ। एकादशीको दिन थियो। दरबारमा सबैजना व्रत बसेका थिए। म पनि त्यो दिन बिहानैदेखि निराहार थिएँ। साँझतिर पूजाआजा गरेपछि मात्र खाना खाने भन्ने सबैको सल्लाह थियो। रानी महारानीदेखि सुसारेसम्मको भोको पेट भएकोले कामको त्यति चटारो हुन्थेन। धेरै जसो कामहरू भोलि नै गरौँला भनेर दिनभरि गफे गरेर बसिरहन्थे। तिन मानेको जङ्गी सिपाहीतिर कोठातिर निकै धाएको देख्छु नि, दुर्गादेवीले गायत्रीतिर हेर्दै सोधी। मोरा अनुहार हेरे दिउँसै तर्छ होला जस्तो छ, ऊ भने आफू कति राम्रो छु भन्ठान्छ। एकजोर कपालमा लगाउने धागो र एउटा काँटाको भरमा हाम्रो बैंस लिन खोज्ने, हाम्रो यौवन त्यति सस्तो छ, यसले लोग्ने मान्छेहरू आफूलाई के ठान्छन्? गायत्री अलि खस्रो स्वर्की थिए। पेटमा उसको कुरा अड्नै सक्दैन थियो। देखेको कुरा भनिहाल्ने बानी थियो। अझ पहिलादेखि नै जङ्गी सिपाहीप्रतिको उनको सोचाइ सडिसकेको थियो। अनि तेरो नि केही खबर मिल्यो? केही बेरको मौनतापछि फेरि गायत्रीले दुर्गादेवीलाई सोधे। खै के भनौँ, दुर्गादेवीको अनुहार मलिन हुँदै गयो अनि आतंकित देखिन थाले। एक दिनभन्दा बढी बस्दिनँ भनेर गएको, आजसम्म अत्तोपत्तो छैन, के दाप्चाबाट आउने यतिका दिन लाग्छ र? उनीहरूको गफ सुन्दा सुन्दै मेरो मस्तिष्कभित्रको मौनता अचानक खलबलियो। स्मृतिमा मेरै आत्मकथाहरू फुत्त देखा परे। महेन्द्र सरकारको र मेरो सम्बन्धलाई गायत्री र दुर्गादेवीको उतार चढावसँग तुलनात्मक परीक्षण गर्न थाले। कहाँ दाप्चाको सिपाही, कहाँ महेन्द्र सरकार। कहाँ कपालमा लगाउने एकजोर काँटा, कहाँ नारायण हिटीको ढलीमली। फेरि यौवन र जवानीको बादलले कसलाई छोप्दो रहेछ र बादलसँगै वर्षा हुन पनि स्वाभाविक देख्न थाल्यो। मैले बुझ्दै गएँ, यौवनको भावनात्मक भेललाई सबैले आफ्नो आफ्नो तरिकाले उच्चारण गर्दा रहेछन्। मलाई खेलमा जित भएको महसुस भयो। दुर्गादेवी फेरि बोली, यसैपल्ट मलाई पनि जाने भए जाउँ भन्थ्यो, बड गए कि भए। फेरि गायत्रीले भने, म त कुरै नबुझिकै जान्थेँ, हाम्रो फक्रेको यौवनमा जुत्ती पर्ने को को छैन र। दुर्गादेवी फ्यास्स मुख बिगार्दै बोल्न थाली, कोपिलाको के अभिगत भयो? सन्ते पाए भने त के न हुन्छ भनेर लुगाको पोको पर्खालबाट नगाएर हिँडी। घरमा राक्षसनी जस्तै सौता खडा रहेछ। मोरा सन्तेको बिहे समेत भएको रहेनछ रहेछ। कोपिला के गरोस्, न घर न जागिर न लोग्ने, कतै नभएको बैंस। उनीहरूको कुरा गराले मलाई औधी दिक्क लाग्यो र बोले, छ्या कति त्यही बैंस बैंस भन्छेस, अरू बोल्ने शब्द नभएको जस्तो। अरू बोली नै छैन तेरो मुखमा? मलाई यस्तो छेद शब्द सुन्न पनि शरम लाग्छ। फेरि आज एकादशीको दिन व्रत बसेको बेला कमसेकम भगवान्को नाम मात्र लिए पनि धेरै पापहरू हरण हुन्छन्। केही बेर कोठाको वातावरण चकमन्न भयो, चारैतिर सन्नाटा छायो। हुनसक्छ भावुकताले सबैलाई आफ्नै किसिमबाट समातेको छ। सबैले आफ्नो आफ्नो भाग्यको परीक्षा गरिरहेका छन्। भावुकताले क्रूर लक्षण देखाउँदैन, तर मैले उनीहरूको तरुणी हृदयको गफमा सामेल नभई उनीहरूको छातीभित्रको व्यापारलाई अनुसन्धान गरेँ। अनुभव नभएको व्यापारमा उनीहरूलाई हत्तपत्त हात हालिहाल्न गाह्रो थियो। हुन त बिहानैदेखि मेरा शारीरिक अङ्ग प्रत्यङ्गहरू गलिसकेका थिए, मैले आफूलाई बलजफ्ती अधीनमा लिएको थिएँ। तर अहिले मेरो टाउको चरम गरुङ्गो हुँदै आयो, आँखाहरू धमिला बन्दै गए, खप्नै नसक्ने भयो। पिच्च पिच्च मुखभरिको पानी दुईपल्ट फ्याँकेँ, अझ केही भएन। बसेको ठाउँबाट गरुङ्गो भएर उठेर अर्कोतिर गएँ। तर म गलिसकेकी रहेछु। सुरु सुरुमा तीव्र रूपमा नियन्त्रण गर्न खोजे पनि एक्कासी मेरो मुखबाट वात्त बान्दा आयो। दुई तिनपल्ट वाक्क वाक्क गरेपछि घप्लक्क डलेछु। लौ न लौ न, गीतालाई के भयो, यस्तो गरी गरी किन व्रत बस्नु परेको भन्दै आइमेहरू घत्या खुत्रुक गरेकोसम्म सुनेको थिएँ। त्यसपछि होसै भएन। हेर्दा हेर्दै म सारसौदा मैला ड्याङ्ग लडेँ। उनीहरूले मलाई भित्र कोठामा लगेर सुताएछन्, पङ्खाले हम्केछन्, लगाएका लुगाहरू खुकुलो बनाइदिएछन्। त्यो आकस्मिक घटना थियो। केही बेर अघिसम्म हृष्टपुष्ट मैला एक्कासी ढल्दा सबैका अनुहारमा सन्तास देखिनु स्वाभाविक थियो। उनीहरूले धेरै बेर नै मलाई कुरेर बसेछन्, तर वैद्य कविराजको आवश्यकता कोहीबाट पनि उठेनछ। एक्कासी मेरो लक्षणप्रति उनीहरूको रहस्य गहिरो हुँदै गएछ। म ढलेको कुरा एकाएक हुरीले धुलो उडाए जस्तो चारैतिर ठोकिन पुगेछ। केही बेरपछि मेरो होस खुल्यो। मैले आँखाको नानी बिस्तारै दायाँबाट बायाँ गुमाएँ, पछि निधारतिर झरेको कपाललाई सोरेर पछाडि लगेर बाँधेँ अनि भित्तामा आड लागेर बसेँ। त्यति बेला त्यहाँ आइमेहरूको निकै ठुलो भिड जम्मा भइसकेको थियो। सबैका विरही भावनाको आँखाहरू मेरै सामु थिए। उजेली दिदी मेरो नजिकै आइन् र निधारतिर हात राख्दै सोधिन्, अहिले कस्तो छ गीता? म केही बोलिनँ। एकरो भुइँतिर हेरेर झोक्रिरहेँ। मलाई चक्करले अझै छडेको थिएन, म निकै कमजोर थिएँ। तर कोठामा एक्कासी खुदको धाँसोको तिखो स्वर चारैतिर सुनिन थाल्यो। दोहोरो आवाज अनौठो भएर खुत्किन थाल्यो, खासखुस कानेखुसी सुनिन थाल्यो। म दङ्ग परेँ। आफूलाई आँखै हेर नहुने गरी रिङ्गटा लागिरहेको छ, चारैतिरको धरती हुई हुई नाचिरहेको छ। उनीहरू चाहिँ रमिती जस्तो खित्का छाडिरहेका थिए, त्यो मलाई निकै अपाच्य भयो। उनीहरूको अस्वाभाविक तरिकाले उठेको खित्काप्रति मलाई वितृष्णा भयो, मलाई रिस उठ्यो, तर म केही पनि बोलिनँ। मेरो चेतनाको व्रतको कारणले नै मेरो आँखा तिरमिराएको अनुभव गर्न थाल्यो। भोको पेटलाई मैले दोष दिएँ, तर कोठामा खितखित हाँसो र मुख हेराहेरमा कमी आउन सकेन। झन रातो पहेँलो रङ घोली घोली उही वातावरणलाई रङ्गाउन थाले। कोठालाई हाँसोमा उडाउँदै गए। यो कति हाँस्छ, धेरै नहाँसै, अहिले ठुलो आन्द्रा चुडिएला, एउटीले आफूसँग बस्नेलाई घचड्दै सुनाए। चुडियो चुडियोस्, यस्तो बेला नहाँसे कहिले हाँस्ने त, रुने त, उसले जवाफ फर्काए। म चाहिँ भएर रिसले एकैचोटि आक्रान्त भएँ। उनीहरूले गरेको दिल्लगीप्रति कुनै चासो जान सकेन, मैले भित्री कुरा बुझ्न सकिनँ। तर आइमाईहरूको संख्या बढ्दै गयो, बाङ्गाटिङ्गा शब्दहरू थपिँदै गए। मलाई बाध्य भएर उनीहरू अगाडि क्रोधित हुन करै लाग्यो र गहिरो नजर दिँदै उनीहरूको अगाडि बोलेँ, किन के भएर तिमीहरू हाँसिरहेका हँ? यहाँ आफूलाई यस्तो रिङ्गटा लागेर हेर्ने नहुने भएको छ, तिमीहरूलाई चाहिँ रमाइलो भइरहेको छ, भाग्यमानीलाई यस्तै हुन्छ, एउटीले प्याच्च बोली। भाग्य हो कि दिन लागेका हुन्, अर्की काने खुसी गर्दै उठी। किन दिन लागेको होला र भाग्य नै चम्केको होला। उसको रूप नै राम्रो, रूप राम्रा भएपछि सङ्गत पनि ठुलाबडासँगको थियो, त्यसरीले थपे। अब मलाई खपिसक्नु भएन, रिसले आँखै देखिन, लवजमा क्रोध मिसाउँदै चर्केर बोले, जाओ यहाँबाट, 1200-2700 कुरा गरेर किन अर्काको मुटु खान खोज्छौ? मैले तिमीहरूको के बिगार गरेको छु र? कमसेकम यस्तो बेलामा चुप लागेर बसे त मलाई रिङ्गटा लाग्न कम हुन्थ्यो कि। मैले गहिरो आक्रोश उनीहरूप्रति व्यक्त गरेँ पनि यहाँबाट हिँडिहाल भनेर घोर अपमानको सङ्केत दिए पनि कोही पनि उठेनन्। झन् मुसु मुसु हाँस्दै आफू आफू हेराएर गरेर बसिरहे। रमाइलो मानी मानी मेरो बिग्रेको अनुहार हेरिरहे। सायद त्यही हुलमा रिसाएकी उजेली दिदीलाई मेरो व्यथाले छोएको हुनुपर्छ। अवश्य उनलाई कोठामा भइरहेको छाडा वातावरणसँग सन्त्रास थियो। उनी मुठु दरो बनाउँदै फेरि मेरो नजिकै आइन्। उनको अनुहारमा उज्यालो किरण मिसिएको थियो। गीता, त यिनीहरूसँग किन रिसाउँछस्? रिसाउने कुनै कारण नै छैन, उनीहरू रमाउनु स्वाभाविक हो। बच्चा पेटमा छ भने सबै आइमाईलाई यस्तै रिङ्गटा लाग्ने वाकवाक हुने गर्छ। तेरो पेटमा बच्चा भएर त यस्तो भएको हो। आइमाईको लागि बच्चा पेटमा हुनु, सृष्टि गराउन सक्नु धेरै राम्रा कुरा हो नि। उजेली दिदीले महिला वर्गप्रति गौरव बढाउँदै मलाई उत्साहको श्रेणीमा उकाले पनि मेरो मुटु बेतोडले तलमाथि गर्न थाल्यो। मलाई के गरौँ कसो गर्नु भयो। शरीरको सबै भागमा चिटचिट पसिना उम्रन थाले। एकातिर पहिलादेखि शारीरिक कमजोर थिएँ, अहिले पेटमा बच्चाको खबर पाउनासाथ मेरो होसवास नै उड्यो। तर उनीहरूले मेरो पेटमा बच्चा भएको आशयलाई मैले त्यति सजिलैसँग स्वीकार गर्ने कुरै थिएन। म त्यो अप्रत्याशित कसुरको सहज रूपमा भागीदार बन्न चाहन्नथेँ। मैले रिसाउँदै जवाफ फर्काएँ, के को नचाहिँदो कुरा गरिरहेको? म व्रत बसेर खाली पेटले शरीर फितलो बनाएको थाहा छैन? तिमीहरू चाहिँ टाउको खाने कुरा गरिरहेछौ। मेरो पेटमा के को बच्चा हुनु? मलाई यस्तो हावादारी गफ गरेको मन पर्दैन। मेरो पेटमा बच्चा भएको कुरा मलाई नै थाहा हुँदैन, तिमीहरूलाई थाहा हुन्छ। फेरि कसको बच्चा? बाबु पनि देखाउनु पऱ्यो नि, बिहे नगरेको आइमाईको बच्चा। जाओ यहाँ नबस, मलाई एक्लै आराम गर्न देऊ, म सुत्छु। उनीहरूलाई मैले बेसरी जपारेँ। मेरो उदास अनुहारबाट आक्रोशित शब्द अनुहारत उप निस्केपछि सबैजना हडबड गर्दै जराकजुरुक उठेर बाहिर गए। तर बाहिर निस्किँदासम्म पनि उनीहरूले मुखबाट छेडछाड र व्यङ्ग्यात्मक प्रहार हुन बाँकी थिएन। खितखित हाँसो र खिल्लीमा कमी थिएन। पछि थाहा भयो, यस्तो अवस्थामा अझ आइमाईलाई रमाई रमाई मच्ची मच्ची हाँस्न खुब मन लाग्दो रहेछ, उदाउन खुब रहर हुँदो रहेछ। त्यति मात्र होइन, महेन्द्र सरकार र मेरो भित्रभित्र सल्केको आगो अहिले फुत्त बाहिर निस्कन साथ तिनीहरूलाई पहाडै भएको थियो। एकछिनलाई उनीहरूलाई आतंक मचाएर बाहिर पठाए पनि म भित्रभित्र निकै डराएँ। मनमा कुराहरू अटसमटस गर्दै खेल्न थाले, आफूले आफैलाई तर्साउन थाल्यो, प्रश्नहरू ओरिन थाले। बच्चा बसिसकेछ अघि, अब के गर्ने होला? मेरो दिमाग तनावपूर्ण बन्दै गयो, मेरो विवेक हावामा उडेको चङ्गा जस्तै उचालिने र पछारिने भयो। म अलि रिसाएको हुनाले उजेली दिदी पनि आफ्नो कोठातिर गइसकेकी थिइन्। त्यो दिनको लागि के को व्रत, के को पूजा आजा, सबै भागभण्डाहरू नदी पसेको बगर जस्तो भयो। बताभङ्ग, मेरो कुनै जाँगर नै चलेन। जमक्क सास पर्यो, तर पनि चित्त शान्तिको लागि कुनै वस्तुहरू भेटिनन्। यी कुराहरू कसको सामु बिसाउँ, कसरी साथीहरूको अगाडि प्रदर्शित हौ? यिनै भीमकाय पर्खाललाई चियाएर बसेँ। आखिर दुःख सुखको आरोह अवरोहमा मानसिक शान्ति होस् वा भौतिक सुख, तिनै उजेली दिदीको नै सामिप्यको आवश्यक पर्थ्यो। मलाई परेको बेला उनकै गहिरो रायले घाइते हुनबाट म बचेको हुन्थे। उमेरमा उनको र मेरो त्यति फरक नभए पनि मभन्दा पहिलादेखि नै दरबारमा काम गर्दै आएकी र ब्राह्मणी चतुर्याई उनमा विद्यमान थियो। म हतार हतार गर्दै उनको कोठाको ढोका ढकढकाउन पुगेँ। उनको ढोकामा म उभिनाले नै उनको मानसिकता नराम्रोसँग हलचल भइसकेको आवाज मिल्यो। उनले मलाई बडो होसियारसँग पाखुरामा समातेर खाटमा राखेपछि लामो निश्वास तानेर सोधिन्, त्यस्तो कुरो पनि तैँले अहिलेसम्म कसरी लुकाएर राख्न सके कि? त बडो पेटारे पो रहेछस्, नुन खाएको कुखुरा जस्तो। अझै मेरो शिर ठाडो हुन सकेको थिएन, तत्काल मेरो मुखबाट वाक्य निस्कन सकेन। तर उजेली दिदीको ओठमा अस्वाभाविक रूपमा कौतूहल बढ्दै गइरह्यो भने उनले मेरो व्यक्तिगत दिनचर्यामा निकै ध्यान दिन थालिन्। यसअघि बेला बेलामा महेन्द्र सरकार र मेरो विषयमा उनको चासो नगएको कहाँ हो र? तर खुलेआम अभिव्यक्ति राख्ने आँट थिएन। अहिले यही धमिलो छायामा उनको शङ्का छिटो छिटो बढ्न थाल्यो। कसको हो भन् त? महेन्द्र सरकारको हो, निकै आउने जाने गरेको देखेको थिएँ। उहाँको हो? उनले सोधिन्। तर म केही पनि बोलिन। अहिले मलाई आफूप्रति आफैलाई दिग्मिग लाग्दै आयो। दिउँसो अझ आइमेहरू हाँसोठट्टामा उडाउने फेरि अहिले उजेली दिदीले नामै तोकेर देखाउनु मलाई निकै ग्लानी भयो। पतिको पहिचानै नभई पेटमा बच्चा हुनु जति घृणित नारीको लागि के होला। म धेरै बेर टाउको अर्कोतिर फर्काएर बसेपछि उजेली दिदी बोल्दै गइन्। अहिले मसँग नखुलाए पनि भोलि संसारको अगाडि तैँले देखाउने कर लाग्छ। यो लुकाएर राख्न सकिने कुरो हो र चोरले चोरेको वस्तु लुकाउन सक्छ, हत्याराले आफ्नो अपराध छिपाउन सक्ला, तर आमाले बच्चाको बाबु छिपाउन सक्दिन। यस्तो कुरामा आइमै जति चलाख हुन खोजे पनि धोती फुस्केको थाहै हुँदैन। फेरि उनले प्रिकुटी अँध्यारो बनाउँदै सोधिन् कि महेन्द्र सरकारभन्दा अरूसँग पनि तेरो आउने जाने चल्थ्यो। उनको अस्वाभाविक प्रश्नले मलाई झसङ्ग बनायो। उनले त मलाई बेसिया नै ठानेछन्। अब अरू लोग्ने मान्छेको नाम पनि उनको मुखबाट फुत्किन सक्छ भन्ने डर बढ्न थाल्यो र हत्तपत्त हातले मुख छोपेर च्याटिँदै कराए। लौ न के भनेको यस्तो, मेरो को अरूसँग आउने जाने हुनु, महेन्द्र सरकारले सुनिबक्छ भने के भनी बक्सिन्छ, महेन्द्र सरकारभन्दा अरू कोसँग आउने जाने हुनु र। त्यति बेला मेरो अनुहार लाजले रातो पिरो थियो, ओठ चुक्का, म आफूप्रति नालायक थिएँ। मेरो मुखबाट महेन्द्र सरकारको नाम निस्किना साथ उजेली दिदी मेरो नजिकै आइन र लामो सास तानिन्। उनको देब्री हात एकाएक मेरो निधारमा गएर निधारलाई बिस्तारै पुस्दै भाव विवर हुँदै बोल्न सुरु गरिन्। मलाई त पहिल्यै शङ्का लागेको थियो। धेरैपल्ट महेन्द्र सरकार तेरो ढोका अगाडि हिँडेको देखेकी थिएँ, तँलाई सम्झना होला। त्यति बेला मैले तँलाई केही सङ्केत दिएकी पनि थिएँ, ठुलाबडासँग हिमछिम बढाउनु हुँदैन, महिलाले आफ्नो मन दिइहाल्नु हुँदैन भनेर, तर तँभित्र ज्ञान पस्न सकेन। अब हेर त, यो कुरा महाराजा महारानीले थाहा पायो भने के भनिबक्छ होला, तेरो के गति होला, यो कुरो कसरी माथि पुर्याउने। मैले बिस्तारै अनुहारबाट हात निकालेर उजेली दिदीतिर दिक्क लाग्दो स्वरमा बोले, दिदी मलाई पनि सपना जस्तै लागेको छ, यस्तो हुन्छ भन्ने थाहा पाकी भए कहाँ ढोका खोलिदिन्थे र। धेरै जसो राति राति आई बक्सिन्थ्यो, ढोका नखोली धरै थिएन। एक तारले ढोका हानेको हाने गरेपछि के गर्नु, तिमी बिना एकछिन पनि बस्न सक्दिन, यो कुरो कतै जाँदैन, तिमी डराउनु पर्दैन भनी बक्सन्थ्यो। एकपटक पुरुष जातिको दृष्टिमा परेपछि महिलाको केही चल्दो रहेनछ। शङ्कै शङ्काको भरमा महेन्द्र सरकारसँग मेरो सम्बन्धलाई भित्रभित्र गुम्साउन खोजे पनि अहिलेसम्म कसैको मुख खोल्ने क्षमता थिएन। साक्षी प्रमाण नपुगेका मुद्दा जस्तो चरित्रसँग सबैको डर थियो। तर अहिले मेरै मुखबाट महेन्द्र सरकारको नाम प्रष्ट रूपमा फुत्त बाहिर निस्किँदा उजेली दिदी भविष्यको भयानक विपत्तिसँग सन्त्रास्त देखिन्, चिन्तित देखिन थालिन्। त्यस्तो मूर्ख बुद्धि कसरी आयो, तैँले किन नियन्त्रण गर्न सकिनस्? राजा महाराजासँग आम्ने सामने गर्नु भनेको कालको नजिकै जानु हो। आफ्ना हातमाथि नपरुन्जेल यिनीहरूबाट रुनु, कराउनु, निर्लज्जाउनु जे पनि हुन्छ, स्वार्थ सकिएपछि गल्लीको कुकुर जस्तो थुकिदिएसम्म त हुन्थ्यो, तर लास नै देख्न पाइँदैन। आफ्नो इज्जत सुरक्षित राख्न दया माया डरसँग यिनीहरूको विवेक नै पुग्न सक्दैन। उजेली दिदीका आँखाहरू एकाएक आकाशतिर मोडिए, बोलीमा भावुकपन आउन थाल्यो, अनि अतीतको दृश्यलाई सामान्य प्रदर्शन गर्दै बोल्न थालिन्। त्यो केटीको अनुहार अझै पनि मेरो नजरबाट बिलाउन सकेको छैन। साना साना आँखा, पोठिला गाला, पातलो आँखी भाउ, अनि आश्चर्य भाव देखाउँदै फेरि मतिर हेरिन्। मान्छे मरेपछि त जिउ फुल्दो रहेछ अघि बिचरी। उनको डरलाग्दो वस्तुस्थिति बिचैमा राख्दै मैले सोधेँ, दिदी तिमीले कसको कुरा गरे कि भन न, मलाई त डर लाग्न थाल्यो। खिन्न स्वर बनाउँदै बोल्न थालिन्। म दरबारमा काम गर्न थालेको त्यति धेरै भएको थिएन। एक दिन हाम्रै क्वार्टर पछाडि एकजनाको लास भेटियो। सुरुमा त लास चिन्न गाह्रो भयो, पूर्व दुई नम्बर रामेछापतिरको एउटी सुसारेको रहेछ। रूपमा बिछट्टै राम्री, जिउडाल मिलेको, बानी निकै सिल स्वभावको थियो। उसको पनि तेरो जस्तै दरबारकै ठुलो मान्छेसँग लसपस हुन गएछ। पेटमा बच्चा समेत बसेछ, एक कान दुई कान मैदान दरबारभरि सबैलाई थाहा भयो। पेटमा बच्चा रहनु भनेको दरबारभित्र झिङ्गा पस्नु हो, त्यसले रोग सार्न सक्छ। दिनभरि काम गरेर खाना खाइवरि सुतेको त्यो सुसारे भोलि दिउँसो त दरबार पछाडिको लहरी पिपलको रूपमा लास कठैबरा अल्पायुकी रहेछ। उनले आफ्नो निश्वासलाई लामो गरेर माथि तानिन् र फेरि घटनाको पृष्ठभूमिलाई अर्का विधातिर लगिन्। त्यही दिन लासलाई ब्राह्मणहरूद्वारा दाह संस्कार गरे। केही दिनपछि उसको बाबुआमा दुवै आएका थिए, केही पैसा र कपडा हात पारेको जस्तो लाग्छ। बाबु पनि अति सोझो थियो, गाउँघरको न पर्यो, कमसेकम छोरी कसकी मरी किन मरी भनेर त सोध्नुपर्छ, एक शब्द बोलेको होइन। उजेली दिदीको कथा सुनेपछि मलाई गहिरो पोखरीमा धकेलिएको अनुभव भयो। मलाई सास फेर्ने मुस्किल पर्न थाल्यो। सुकेको जिब्रोलाई लटपट्याउँदै बिस्तारै उनलाई सोधेँ, के गर्ने होला त दिदी, मेरो पनि त्यही गति हुने भयो त। उनले फेरि अनुहारमा उही उदास र कायरता मिसाउँदै खिन्न स्वरमा बोलिन्, त्यस्ता घटना नदेखेको भए पो म तँलाई साहसको दा आट दिन्थेँ। हेर, समयको क्रूरतासँग कसैको केही लाग्दैन। पुस्ता न पुस्तादेखि बगेको रगतमा तेरो सानो बिन्ती भाउले काम गर्दैन। उनीहरूका नुन पानी खाइएको छ, उनीहरूकै आश्रयमा छौँ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन दरबार बाहिरकी महारानीको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता दरबार बाहिरकी महारानीको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा देशले हारेको युद्धको अन्तिम श्रृङ्खला वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।